आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै कुशलै हुनुहुन्छ। प्रभुसँग मेरो यही विन्ती छ कि उहाँको शान्ति, आनन्द, उहाँको कुशलता, उहाँको दया, अनुग्रह सदैव तपाईहरूको जीवनमा बनिरहोस् र मैले तपाईहरूबाट पठाइएका पत्रहरू प्राप्त गरेको छु, धेरै खुशी लागेको छ। कति तपाईहरूले हामीलाई आफ्ना सुझावहरू दिनुभएको रहेछ, कतिजनाले आफ्ना आशिषहरू बाँड्नु भएको रहेछ, साथै कतिजनाले प्रार्थनाका विषयहरू पनि पठाउनु भएको रहेछ। तपाईहरूलाई याद होस्, हामी तपाईहरूको निम्ति प्रार्थना गर्दछौं। तपाईहरूका प्रार्थनालाई हामी प्रभु येशू ख्रीष्टको चरणमा लाँदछौं र हामी विश्वास गर्दछौं प्रभु हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ, किनकि उहाँ उत्तर दिने प्रभु हुनुहुन्छ, उहाँ जीवित प्रभु हुनुहुन्छ अनि माया गर्ने, ख्याल गर्ने, वास्ता गर्ने प्रभु हुनुहुन्छ। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी परमेश्वरको वचन अध्ययन लेवी 23 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषय देख्छौ, विदाका दिनहरू अर्थात विधिवत चाडहरू। यो परमेश्वरको विधिवत चाडहरूको उल्लेखनीय अध्याय हो। पवित्र विदाका दिनहरू आनन्दका, हर्षका समयहरू थिए। विलाप गर्ने समय चाहिँ ती चाडहरूमध्ये खालि एउटै चाड मात्र थियो, त्यो चाहिँ प्रायश्चितको महादिन। अरू चाडहरू चाहिँ आनन्द र खुशीको समयहरू थिए। परमेश्वर कहिले पनि रुने मानिस उहाँको अगाडि आएको चाहनु भएन, उहाँ खुशी आनन्दित व्यक्ति चाहनुभयो। यी चाडहरूले परमेश्वरको सबै समयको लागि पात्रो वा क्यालेण्डरको प्रदान गर्दछ। प्राय यी सबै चाडहरूका विवरणहरू शास्त्रमा अरू थुप्रै ठाउँहरूमा पनि पाइन्दछ। यहाँ चाहिँ तिनीहरूलाई सुव्यवस्थित र क्रमबद्ध रूपमा मिलाइएर राखिएको छ। त्यहाँ सातवटा चाडहरू थिए विश्राम दिन छोडेर, जुन चाहिँ यहाँ पहिले दिइएको छ वा पहिलो स्थानमा उल्लेख गरिएको छ। विश्राम दिन चाडको दिन थिएन, तर यहाँ त्यसलाई यसकारण समावेश गरिएको छ किनभने यसले समयको नापको लागि नाप्ने छडको काम गर्दछ। यस अध्यायमा सात अंक प्रकाशको पुस्तकमा जस्तै स्थायी छ। यो समयको नाप हो। विश्राम दिन सातौं दिन हो अनि त्यहाँ सातवटा चाडहरू छन्। पेन्टिकोस्ट सातौं हप्ताको चाड हो र झुप्रेवासको चाड सातौं महिनाको चाड हो। 25 अध्यायमा हामी विश्रामिक साल र जयन्तीको वर्षको विचार गर्नेछौ। सबै सात अंकसँग अनुकूल बनाइएको छ। त्यहाँ अखमिरे रोटीको सात दिनहरू थिए र झुप्रेवासको चाडमा सात दिनसम्म चाड वा पर्व मनाउनु पर्दथ्यो। यी पवित्र दीक्षान्त समारोहका दिनहरूले दुई खालका उद्देश्यहरूको सेवा गर्थ्यो, व्यवहारिक उद्देश्यको र अगमबाड़िक उद्देश्यको। व्यवहारिक उद्देश्यमा, योजनामा तिनीहरूले दुवै सामाजिक र वाणिज्य उद्देश्यहरूको सेवा गर्दथ्यो अनि तिनीहरूले इसरायलका 12 कुलहरूलाई आराधना र संगतिमा सँगै एकै ठाउँमा ल्याउँदथ्यो। सबै पुरूषहरू तीन भिन्न भिन्नै समयमा यरूशलेममा जानु पर्दथ्यो, निस्तारको चाडमा, पेन्टिकोस्टको चाडमा र झुप्रेवासको चाडमा। व्यवस्था 16 अध्याय 15 पद अनुसार तपाई देख्नु सक्नुहुन्छ कि यो चाहिँ राष्ट्रलाई एकतामा बाँध्नु र सबै कुलहरूलाई एकै साथमा ल्याउने मनोवृत्ति थियो। मानिसहरू राष्ट्र राज्यको हरेक भागबाट आउँदथे र आफ्नो विचार साथसाथै व्यापारको आदान प्रदान गर्थे। यी प्राय जसो चाडहरू त्यस मुलुकको कृषिको जीवनतिर अनुकूल बनाइएको थियो, विशेष गरेर अन्न बाली काट्दा। यो विशेष गरेर पहिलो फलहरूको चाड पेन्टिकोस्ट र झुप्रेबासको चाडहरूको निम्ति सत्य थियो। यसले यहोवाको आराधनाको अन्न बालीको खेतीमा, दागबारीमा र नेभाराको बगैंचामा ल्याउँदथ्यो। यी चाडहरूको प्राथमिक उद्देश्य सम्पूर्ण भविष्य समयको अगमबाडी तस्विर दिनलाई थियो। यी हरेक चाडसँग समयमा पूरा भएको पाइएको छ र पछिबाट पूरा हुनेछ। तिनीहरूमध्ये प्राय जसो पूरा भइसकेको छ। हामी यी कुराहरूको औल्याउनेछौ जब हामी अगाडिका अध्यायहरूलाई पढ्दछौ। हामी कति पनि दिनहरू र ऋतुहरूको पालन गर्दैनौ। ख्रिष्टले ती सबै पूरा गरिसक्नु भएको छ। कलसी 2:16-17 पदमा भनिएको छ, त्यसकारण कुनै मानिसले तिमीहरूलाई खानामा अथवा पिउनमा या पर्वको दिन वा औंसीकी विश्राम दिन मान्ने विषयमा इन्साफ गर्न नपाओस्। यी चाहिँ आउने कुराका छाया हुन्, तर मूल कुरा चाहिँ ख्रिष्टको हो। त सबभन्दा पहिले हामी देख्नेछौ पवित्र ऋतु र विश्राम दिन। 23:1-3 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई भन, पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकेका चाडहरू यी नै हुन्। 6 दिन काम गरियोस्, तर 7 दिन चाहिँ विशेष विश्रामको सभा, एक पवित्र सभाको दिन हो। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूले जही बसोबास गरे तापनि त्यो परमप्रभुको सभात हो। मित्र, परमेश्वरले व्यवस्था दिने मूसालाई निर्देशन दिनुहुन्छ र मूसाले ती कुरा फेरि आफ्ना मानिसहरूलाई भन्छन्। यद्यपि चाडहरू पवित्र स्थानलाई सामेल गरे तापनि पुजारी विशेष रूपमा उल्लेख गरिएको छैन। मानिसहरू एकै ठाउँमा जम्मा भेला हुनुपर्दथ्यो र चाडहरू इसरायलको वार्षिक पात्रमा फिट गर्नु पर्दथ्यो। हरेक पवित्र ऋतुसँग विशेष र महत्वपूर्ण जोड थियो। समय समयमा यस संसारसँग पूर्ण परमेश्वरको अगमबाडिक व्यवहारको यहाँ दिइएको छ। हरेक चाड संसारको लागि परमेश्वरको कार्यक्रममा केही महाघटनाको विशेषता बुझाउने कुराहरू थिए। मित्र, निष्ठा चाडले ख्रिष्टको कुर्सीकरण र मृत्युको बताउँछ। अखमिरे रोटीको चाडले ख्रिष्टको मृत्युको कारण ख्रिष्टसँग हाम्रो संगतिको बताउँछ। पहिलो फल वा अगौटे फलको चाडले ख्रिष्टको पुनरुत्थानको बताउँदछ। पेन्टिकोस्टको चाडले चर्चको मण्डलीको आरम्भको बताउँछ। तुरैहरूको चाडले इसरायलहरूलाई भविष्यमा आफ्नो मुलुकमा फर्काइ ल्याउने परमेश्वरको इरादाको तथ्यको बताउँछ। महाप्रायश्चितको दिनको चाडले हाम्रो निम्ति क्रुसमा ख्रिष्टको कामको बारेमा बताउँछ। झुप्रेबासको चाडले भविष्यमा इसरायलीहरू आफ्नो मुलुकमा हुने कुराको बताउँदछ। साप्ताहिक विश्राम दिन यी चाडहरूको दिनहरूसँग समानता गर्न सकिँदैन। यो मोसाइक व्यवस्था भन्दा अगाडि दिइएका कुराहरू थिए। वास्तवमा यो प्रारम्भिक सृष्टितिर जान्छ। यसको बारेमा इसरायलीहरू पटक पटक दोहोर्याएको छ। व्यवस्थामा यसको पालन गर्नुपर्ने थप कारण दिइएको छ। व्यवस्था 5:15 पदले भन्छ, तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्ना बहुबोल प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो सो याद राख। यसै कारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम दिन मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको छ। जब तिनीहरू मिश्रमा दास दासीहरू थिए, तिनीहरूले हरेक दिन काम गर्नुपर्दथ्यो। विश्राम दिन तिनीहरूका छुटकारासँग बाँधिएको छ। अहिले तिनीहरू मिश्रबाट छुटकाराद्वारा स्वतन्त्र भइएका छन्। तिनीहरूले परमेश्वरको आराधना गर्न एक दिन छुट्याउनुपर्छ। तिनीहरूले सम्पूर्ण कामकाजलाई एक दिनको निम्ति छोड्नु पर्दथ्यो। जब प्राचीन मण्डली हप्ताको कुनै एक दिन एकै ठाउँमा भेला भएर आराधना गर्न छुट्याए, तिनीहरूले आइतबारलाई चुने, अर्थात हप्ताको पहिलो दिन, किनभने यो प्रभु मृत्युबाट पूर्ण ब्युति उठ्नु भएको विजयको दिन थियो। त्यही नै दिनमा हामीलाई पूर्ण छुटकारा दिइएको थियो। रोमी 4:25 पदले भन्छ, उहाँ हाम्रो अपराधको निम्ति सुम्पिनुभयो र हामी धर्मी ठरिनलाई ब्युति उठ्नुभयो। विश्राम दिन पुरानो सृष्टिबाटको हो, हामी नयाँ सृष्टिका हौं। दोस्रो कोरन्थी 5:17 भन्छ, यदि कोही ख्रिष्टमा छ भने त्यो नयाँ सृष्टि हो। हामी ख्रिष्टलाई हप्ताको पहिलो दिन आराधना गर्न छुट्याएर आदर गर्छौं। विश्राम दिन इसरायलको लागि समयको नाप्ने क्षण थियो। यसले सबै परिश्रम र क्रियाकलापबाट समाप्तिको वा अन्तको बताउँदथ्यो र नयाँ हप्तातिर हेर्दथ्यो जब त्यहाँ नयाँ सृष्टि हुनेछ। यो पनि अगमबाडिक थियो, यस कुरामा कि यसले उद्धारको बाटो हेर्दथ्यो। मानिसले आफ्नो विश्राम पहिलो सृष्टिमा गुमाए, तर अहिले विश्राम चाहिँ उद्धारद्वारा हो। र हिब्रु 4:9-11 भन्छ, यसकारण परमेश्वरका मानिसहरूको निम्ति विश्राम दिनको आरामी बाँकी नै छ, किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभए झै आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ। यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं र त्यही अनज्ञाकारीको उदाहरणमा कोही मानिस पतित नहोस्। हाम्रो विश्राम उद्धारद्वारा मात्र आउँछ। त्यो परमेश्वरका जनहरूको निम्ति विश्राम छ। त्यो के हो? हाम्रा पापहरूको क्षमा गरिए। मती 11:28 भन्छ, हे परिश्रम गर्ने र बोझले दबिएकाहरू हौ, म कहाँ हो? म तिमीहरूलाई शान्ति अनि विश्राम दिनेछु। विश्राम र उद्धार वा छुटकारा विश्राम दिनको दुईवटा विशेषताहरू हुन्। विश्राम दिन चाडको दिन थिएन, यो हप्तातिर अनुकूल बनाइएको थियो तर सालतिर होइन। यो चाड होइन, तर यो निर्धारित समय हो। यसपछि निम्न पदमा देख्छौ निस्तारको पवित्रता। 4-6 भनिएको छ, तोकिएको समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकेका चाडहरू अर्थात पवित्र सभाहरू यिनै हुन्। पहिलो महिनाको 14 साँझमा परमप्रभुको निस्तार शुरू हुन्छ। त्यसै महिनाको 15 परमप्रभुको निम्ति अखमिरे रोटीको चाड शुरू हुन्छ। 7 तिमीहरूले अखमिरे रोटी खानु। मित्र, निस्तार चाडको वर्णन प्रस्थान 12 राम्ररी दिइएको छ, तर यहाँ चाहिँ परमेश्वरको पात्रमा यो राखिएको छ। यो पदले स्पष्ट पार्दछ कि चाडहरू उपयुक्त रूपमा निस्तार चाडसँग आरम्भ हुन्छ, विश्राम दिनसँग होइन। प्रस्थान 12:2 परमेश्वर भन्नुभयो, यो महिना चाहिँ तिमीहरूका निम्ति महिनाहरूको शुरू हुनेछ। यो तिमीहरूको निम्ति वर्षको पहिलो महिना हुनेछ। यो पवित्र ऋतु ख्रिष्टको बलिदानको मृत्यु र उहाँको रगतको महत्वपूर्णताको प्रतिनिधित्व गर्दछ। पहिलो कुरन्ती 5:7 भन्छ, पुरानो खमीरलाई निकाल र तिमीहरू बिना खमीरका भए झै नयाँ ढिका बन, किनभने हाम्रो निस्तार चाडको बलिदान भइसकेको छ जो ख्रिष्ट हुनुहुन्छ। निस्तार मिश्रमा अन्तिम महामारी पठाई त्यहाँका जेठो कुरा वस्तु र मानिसलाई मृत्युमा प्रहारको ऐतिहासिक घटनामा आरम्भ भए थियो। इसरायलहरूलाई पाठा मारेर त्यसको रगत चौकुसमा छर्कन भनिएको थियो। तिनीहरूले भित्र मार्नु पर्दथ्यो र पाठोलाई पोलेर खानु पर्दथ्यो। मृत्युको दूध जब त्यहाँ हरेक घरमा भएर जाँदा जहाँ जहाँ घरको चौकोसमा रगत लगाएको हुन्थ्यो र त्यो देख्थ्यो, तिनीहरूलाई केही नगरी त्यो अगाडि बढ़थ्यो। अनि जब हामी गन्ती 9 जान्छौं, हामी थाहा पाउँछौ इसरायलहरूले निस्तार मनाए जब तिनीहरू सिनाई पर्वतको छेउ नजिकमा आइपुगेका थिए। निस्तार प्रभु येशु ख्रिष्टले आफ्ना चेलाहरूसँग निस्तार भोज खाइसकेपछि र प्रभु भोजको स्थापित गरिसकेपछि ख्रिष्ट प्रभु येशुको रातको गिरफ्तारमा पूरा भएको थियो। त्यसपछि हामी देख्छौ प्रकाश 5:6 थुमा मारिनु भएको वा मारिनु भएको थुमा। मलाई लाग्छ निस्तार फेरि त्यो राज्यकालमा मनाइनेछ। लुका 22:16 भन्छ, म तिमीहरूलाई भन्छु परमेश्वरको राज्यमा त्यो पूरा नहुन्जेल म त्यो खाने छैन। यसपछि हामी देख्छौ अखमिरे रोटीको पवित्र ऋतु 6-8। त्यसै महिनाको 15 परमप्रभुको निम्ति अखमिरे रोटीको चाड शुरू हुन्छ। 7 तिमीहरूले अखमिरे रोटी खानु। पहिलो दिन पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नु। 7 तिमीहरूले परमप्रभुको निम्ति अग्नि होम चढ़ाउनु। अनि 7 पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नु। मित्र, यद्यपि यो चाडलाई अलग्गै चाडको रूपमा विचार गरिए तापनि यो निस्तारसँग अति नै निकटतामा पंक्तिबद्ध गरिएको छ। निस्तार एक दिन मनाइन्थ्यो अनि अर्को दिन हप्ताको पहिलो दिन अखमिरे रोटीको चाड आरम्भ हुन्थ्यो। यसको ऐतिहासिक आरम्भ शुरूआत निस्तार चाडसँग सिधै सम्बन्ध छ। प्रस्थान 12:14-28 पद अनुसार अखमिरे रोटी निस्तारपछि अर्को दिनदेखि 7 दिनसम्म निरन्तर खानु पर्दथ्यो। मती र मर्कुसमा निस्तार र अखमिरे रोटीको चाडलाई एउटै चाडको रूपमा विचार गरिएको छ। खमीर जहाँ पनि शास्त्रमा खराबको प्रतीक हो, अखमिरे रोटीले चाहिँ विश्वासीहरूको उद्धार र पवित्र आत्माद्वारा पवित्र हिँडाइको आधारमा ख्रिस्टसँगको संगतिको बताउँदछ। त्यस दिनमा कुनै पनि काम गर्नुहुँदैनथ्यो। ती दिनहरूमा उपस्थित भई भाग लिनेहरू आफ्ना दैनिक व्यवसायबाट विश्राम लिनु पर्दथ्यो। त्यहाँ तिनीहरूले आगोद्वारा बलि चढ़ाउनु पर्ने थियो। अखमिरे रोटीको 7 दिन र पहिलो दिन पवित्र दीक्षान्त समारोहका विशेष दिनहरू थिए। निस्तार चाडले हाम्रो पापको निम्ति ख्रिष्टको मृत्युको बारेमा बताउँछ। त्यसपछि हामीले पापको पश्चाताप गरेर शुद्ध पवित्र रहनुपर्छ। जब हामी आफ्नो ख्रिस्टियन जीवन जिउँछौं, हाम्रा प्रभुले आफ्ना चेलाहरूलाई भन्नुभयो, युहन्ना 13:8 पदमा, यदि मैले तिमीहरूलाई धोइदिइन भने तिम्रो मसँग केही भाग छैन। यसले ख्रिष्टको रगतको महत्वको संकेत गर्दछ कि जुन विश्वासी उद्धार पाएपछि पनि निरन्तर महत्वको छ। पहिलो युहन्ना 1:7 पदमा भनिएको छ, तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौं भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ। ख्रिष्टको रगतले हामीलाई निरन्तर शुद्ध गर्ने काम गर्दछ। त्यही नै अखमिरे रोटीको चाडको अर्थ हो। यसपछि हामी देख्छौ अगौटे फलको पवित्र ऋतु 9-11 पद। परमप्रभुले मोसालाई भन्नुभयो, इस्रायलीहरूलाई भन, मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्यहाँको बाली काटौला तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पुजारी कहाँ ल्याउनु, त्यो ग्रहणयोग्य हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुने डोलाउन्। सभाको भोलिपल्ट पुजारीले त्यो डोलाउन्। अमित्र, यो चाड तबसम्म मनाइन्दथ्यो जबसम्म इसरायलीहरू उजाड स्थानको यात्रा पूरा गरेर प्रतिज्ञाको मुलुकमा प्रवेश गर्दैनथ्यो। जब तिनीहरूले प्रतिज्ञाको मुलुकमा आफ्नो अन्न बाली वा फलफूल लगाउँथे, तिनीहरूले अगौटे फलहरूको हेरी राख्नु पर्दथ्यो। जब तिनीहरूले यताउता पागेको छिपेका बालीहरू भेटाउँथे, तिनीहरूले ती काटेर बिटा बाँध्नु पर्दथ्यो। हजुर, यसपछि तिनीहरूले त्यस बिटालाई पुजारी कहाँ ल्याउनु पर्दथ्यो अनि पुजारीले त्यो परमप्रभुलाई चढाउँथ्यो। तिनले चढाउने ठिक दिन यहाँ बताइएको छैन। यो हुन सक्छ अखमिरे रोटीको पहिलो दिन अर्थात हुन सक्छ चाडको अन्तिम दिनमा। महत्वपूर्ण कुरा चाहिँ ध्यान दिनलाई यो छ कि यो हप्ताको पहिलो दिनमा गरिन्थ्यो। यो अति नै महत्वपूर्ण थियो किनभने ख्रिष्टलाई पहिलो वा अगौटे फल भनिएको छ 1 कोरिन्थी 15:20 पदमा। तर अब मर्नेहरूमा पहिलो फल भएर ख्रिष्ट मरेकाहरूबाट ब्युतर्नु भएको छ। 1 कोरिन्थी 15:23 पदमा भनिएको छ, तर हरेक आफ्नो आफ्नै क्रम अनुसार ख्रिष्ट पहिलो फल, त्यसपछि उहाँका आगमनमा ख्रिष्टकाहरू जति। हजुर, उहाँको पुनरुत्थानको समय मती 28:1 पदमा भनिएको छ, अब विश्रामको दिनको अन्तमा साताको पहिलो दिन रिमझिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। हप्ताको पहिलो दिन ख्रिष्ट जो पहिलो फल हुनुहुन्छ मृत्युबाट पुनरुत्थान हुनुभएको थियो। कुनै दिन चर्च अर्थात मण्डली पुनरुत्थानमा सामेल हुनेछ, तर अहिलेसम्म चाहिँ उहाँ मात्र एक हुनुहुन्छ जो महिमित शरीरमा पुनरुत्थान हुनुभएको छ। चर्चको स्वर्गीय यात्रामा हामी सबै ब्युति उठ्नेछौ जो जो उहाँका सन्तानहरू हौ। एक दिन त्यो समय आउनेछ ख्रिस्ट चाहिँ हामी पनि चिहानबाट पुनः ब्युति उठ्नेछौ। यो विश्वासीहरूको महान आशा हो। उहाँ पहिलो फल हुनुहुन्छ, त्यसपछि ख्रिष्टका जनहरू उहाँको आगमनमा उठाइ लगिनेछन्। युहन्ना 12:24 पदले भन्दछ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा झरेर मरेन भने त्यो एक्लै रहन्छ, मर्यो भने त्यसले धेरै फल फलाउँछ। पहिलो फलको भेटीले यो कुराको संकेत गर्दथ्यो कि त्यहाँ काट्नलाई फसल हुनेथ्यो अनि विश्वासीहरू फसल हुन्। अनि 12-14 पदमा भनिएको छ, त्यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्ति होम बलिको लागि एउटा एक वर्ष निष्कोर थुमा तिमीहरूले चढ़ाउनु। त्यससँगको अन्न बाली चाहिँ परमप्रभुको निम्ति एक मिठो बासना आगोद्वारा चढ़ाइने बलि स्वरूप तेलमा मुछेको एक पाथी मसिनो पिठो होस्। अर्घ बलि चाहिँ एक लिटर दाख मध्य होस्। तिमीहरू यो बलि आफ्ना परमेश्वरको निम्ति जुन दिनसम्म ल्याउँदैनौ त्यस दिनसम्म रोटी, भुटेको अन्न र हरियो बाला केही नखानु। तिमीहरूले जही बसोबास गरे तापनि तिमीहरूका पुस्तौं पुस्ताका निम्ति यो अनन्तको विधि होस्। मित्र, भेटीहरूले यो दिनको महोत्सवको साथ साथमा जान्थ्यो। कुनै पनि पाप बलि सम्मिलित गरिएको थिएन, किनभने त्यो ख्रिष्टको मृत्युमा सम्मिलित थियो। त्यहाँ नै पापको प्रश्नको उहाँले ठिक गर्नुभयो। भेटीहरू मिठो बास्ना दिने भेटीहरू थिए। दोस्रो कुरन्थी 5:21 पदले भन्छ, हामी उहाँमा परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनुहुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तोल्याउनुभयो। योहन्ना 14:19 पदले भन्छ, किनभने म जीवित छु र तिमीहरू पनि जीवित रहनेछौ। यही नै महिमित सत्यता यहाँ हामीसँग छ। नयाँ अन्नको बालीको तबसम्म आनन्द उठाउन सकिँदैनथ्यो जबसम्म यो भेटी यहोवाको अगाडि ल्याइँदैनथ्यो, चढ़ाइँदैनथ्यो। विश्वासीको लागि ख्रिष्टको मृत्यु र पुनरुत्थानले हामीलाई आशिषहरूमा र नयाँ सम्बन्धमा ल्याउँदछ। दोस्रो कुरन्थी 5:17 पदले भन्छ, यदि कोही ख्रिष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितिसके, हेर सबै नयाँ भएका छन्। यसको मतलब यो होइन कि खालि केही आदतहरू मात्र परिवर्तन हुन्छन्। यसको मतलब हामी पुरानो आदमबाट निकालिन्दछौ र हामी प्रभु येशूसँग जोडिन्दछौ। अहिले हामीसँग नयाँ उद्देश्य, नयाँ लक्ष्य, नयाँ आनन्द र नयाँ जीवन छ। यसले केही पुरानो आदतहरूको प्रभाव गर्दछ। उहाँले सबै कुरा नयाँ बनाउनुहुन्छ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-473-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।